सुने जितिन्छ विजय एफएम 101.6 बिहान 6:30 बजेको विजय खबरमा ध्रुवमणि पौडेलको नमस्कार। शुरूआतमा स्थानीय खबर हाइलाइट्स। आज एकै दिन नागपञ्चमी र रक्षाबन्धन पर्व मनाइँदै तराईमा दिदीबहिनीले दाजुभाइलाई राखी बाँध्ने, मन्दिरहरूमा दर्शनार्थीको भीड। गैंडाकोट नगरपालिकाका 24 टोललाई वातावरण मैत्री घोषणा, साइनिङ मावि वातावरण मैत्री बन्न सफल, निरन्तरताका लागि चुनौती बढेको जनप्रतिनिधिहरूको भनाई।
घोषणा मात्रै ठुलो कुराहरू होइन, यसलाई दीर्घकालीन रूपमा यथावत कायम राख्दै अझ बढी त्यसलाई वातावरणीय रूपमा अझै अगाडि कसरी बढाउन सकिन्छ, निरन्तरता कसरी दिन सकिन्छ भन्ने कुरा मेजर कुरा हो, यो एकदम चुनौती पनि हो।
भरतपुर महानगरपालिका वडा नम्बर 19 मुद्दाको बहस सकियो, आइतबार फैसला आउन सक्ने। गैंडाकोटको भिकुडी काज कारखानाका कर्मचारीले 7 वर्षदेखि तलब पाएनन्। र नयाँगढ मुगलिन सड़कमा पहिरो नियन्त्रण गर्न बायो इन्जिनियरिङ, भरतपुर आँखा अस्पताल परिसरमा वृक्षारोपण, गैंडाकोटमा बाख्रा पालन तथा व्यवस्थापन तालिमको समापन। अब खबर विस्तारमा। प्रत्येक वर्ष साउन शुक्ल पञ्चमीका दिन मनाइने नागपञ्चमी पर्व आज परम्परा अनुसार घरका मूल ढोकामा नागको चित्र टाँसी पूजा अर्चना गरेर मनाइँदैछ र आजै जनै पूर्णिमा पनि परेको छ। आजको दिन घरका ढोकामा नागको चित्र टाँसी पूजा गर्नाले चट्याङ र आगलाईका साथै सर्प बिच्छी लगायत विषयुक्त जीवबाट रक्षा गर्ने शास्त्रीय मान्यता रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्राध्यापक डाक्टर रामचन्द्र गौतमले बताउनुभयो। बराह पुराणमा उल्लेख भए अनुसार यसै तिथिमा ब्रह्माको नागराजसँग सम्वाद भएकाले आजको दिन नाग पूजाका लागि प्रसिद्ध भएको हो। प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने उपाकर्म अर्थात यज्ञोपवीत धारण सम्बन्धी प्रक्रिया जसलाई ऋषि तर्पणी वा रक्षाबन्धन भनिन्छ, त्यो आज नागपञ्चमीको दिन मनाइँदैछ। यी साउन 23 गते श्रावण शुक्ल पूर्णिमाका दिन अर्धरात्रि पुनः खण्डग्रास चन्द्रग्रहण परेकाले नागपञ्चमीकै दिन उक्त पर्व मनाउनु पर्ने सत्कर्म रत्नावली निर्णय सिन्धु कृत्य वाटिका लगायतका ग्रन्थमा उल्लेख गरिएकाले आज नै रक्षाबन्धन पर्व मनाउन लागि नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ। यसअघि विक्रमसम्वत 1963, 1982 तथा 2028-47 पनि नागपञ्चमीका दिन उपाकर्म ऋषि तर्पणी र रक्षा बन्धन पर्व मनाइएको धर्मशास्त्रविद प्राध्यापक डाक्टर रामचन्द्र गौतमले बताउनुभयो। वैदिक गुरु परम्परा अनुसार जनेलाई ब्रह्मसूत्र अथवा ज्ञानको धागो समेत भनिन्छ। जनेका दुई शिखा मध्ये एउटा शिखामा रहने 3 डोरालाई ब्रह्म विष्णु र महेश्वरको प्रतीक रूपमा पुज्ने गरिन्छ। अर्को डोराको 3 शिखालाई भने कर्म उपासना र ज्ञानको त्रियकका रूपमा मान्ने गरिन्छ। आज पहिला नाग टाँस्ने र नागको पूजा गरिसकेपछि रक्षाबन्धनको कर्म गर्न सकिने ज्योतिषहरूले बताएका छन्। तर आज नै 2 पर्व परेकाले जुन कुनै पहिला अगाडि पछाडि गर्दा पनि फरक नपर्ने उहाँहरूको भनाइ छ। नेपालको तराई क्षेत्रमा भने आजका दिन दिदीबहिनीले दाजुभाइलाई राखी बाँध्ने गर्दछन्। यसबाट दिदीबहिनी र दाजुभाइका बीचमा प्रेम सम्बन्ध बढ्छ भन्ने सामाजिक मान्यता रहेको छ। काठमाडौँको पशुपति र मणिचूर्ण, रसुवाको गोसाईकुण्ड, ललितपुरको कुम्मेश्वरी, सिन्धुपाल्चोको 5 पोखरी, धनुषाका जनकपुर धाम, धनुषसागर र गंगासागर, जुम्लाको दान साधु एवं नालप्रासीको त्रिवेणी धाम लगायतका ताल पोखरी र कुण्डमा लाग्ने मेला श्रावण शुक्ल पूर्णिमाका दिन साउन 23 गते लाग्ने समितिले जनाएको छ। आज पनि विभिन्न मन्दिरहरूमा दर्शनार्थीको भीड़ छ। कतिपय ठाउँमा रक्षाबन्धनका लागि जनै मन्तर्नका लागि दर्शनार्थी पुगेका छन्। कतिपय तलाउ नदी र कुण्डहरूमा स्नानका लागि भक्तजनहरू पुगेका छन्। नाडी नदीमा बिहानदेखि स्नान गर्नेहरूको भीड़ देखिएको छ। भरतपुर महानगरपालिका वडा नम्बर 19 मतपत्र च्यातिएको विषयमा सर्वोच्च अदालतमा परेको मुद्दामाथिको बहस हिजो सकिएको छ। मुद्दाको पक्ष र विपक्ष दुवैतर्फका वकिलहरूले बहस गर्न सकेका हुन्। हिजो रिट निवेदकको विपक्षमा महान्याधिवक्ता रमण श्रेष्ठ र वरिष्ठ अधिवक्ता हरिहर दाहालले बहस गर्नुभएको थियो भने पक्षमा महादेव यादवले बहस गर्नुभएको थियो। बहस सकिए पनि प्रतिरक्षा बहस बाँकी भएकाले हिजो कुनै फैसला आउन सकेन। प्रतिरक्षा बहस हिजै शुरू हुने भनिएको थियो तर हिजो शुरू हुन सकेन। आइतबार प्रतिरक्षा बहससँगै फैसला पनि आउन सक्ने सम्भावना रहेको सर्वोच्च अदालतले जनाएको छ। गैंडाकोट स्थित भ्रिकुटी काज कारखानामा स्थायी दरबन्दीमा कार्यरत 328 कर्मचारीले तलब पाएका छन्। विक्रमसम्म 2067 बन्द भएको सो उद्योगमा कार्यरत विभिन्न पदका स्थायी कर्मचारीले 7 वर्षदेखिको पारिश्रमिक पाउन नसकेको गुनासो गरेका हुन्। सरकारले आफ्नो स्वामित्वमा रहेको भेकुटी काज कारखानालाई 17 करोड़मा 2049 सालमा गोल्सा अग्नेसनलाई बिक्री गरेको थियो। सो स्थानमा सोही उद्योग अथवा अन्य जुनसुकै उद्योग राख्न पाउने तर व्यक्तिगत रूपमा जग्गालाई प्लटिङ गरेर बिक्री गर्न नपाउने शर्तमा गोल्सा अर्गनाइजेसनलाई सरकारले सो उद्योग जिम्मा लगाएको हो। पेपर र तयार हुन आवश्यक कच्चा पदार्थ उत्पादन हुने सो उद्योग 2067 सालबाट पूर्ण रूपमा बन्द रहेको छ। गोल्सा अर्गनाइजेसनको मातहतमा रहेको सो उद्योगको सुरक्षार्थ 67 सालदेखि 20 जना सुरक्षाकर्मी खटिएका छन्। आफूहरू श्रम मन्त्रालय र अन्य सरकारी निकायमा धाउँदा पनि तलब नपाएको उद्योगका स्थायी कर्मचारीले बताएका छन्। आफूहरूले तलब पाउनका लागि निकै संघर्ष गरिरहेको आन्दोलन परिचालन समितिका सह संयोजक तथा गैंडाकोडा नम्बर 5 का वडा सदस्य हरि ढकालले बताउनुभयो। सो कारखानामा कार्यरत कर्मचारीले 15 करोड़ भन्दा बढ़ी रकम अझै पाउन बाँकी छ। नेपालकै सबैभन्दा ठूलो कागज उद्योग भिरकुटी काज कारखाना बन्द हुनु अघि 1500 कर्मचारी सो उद्योगमा कार्यरत रहेका थिए। पृथ्वी राजमार्ग अन्तर्गत धादिङको गजुरी गाउँपालिका 2 को बिहानी पम्प नजिकैबाट हिजो बिहान त्रिश्री नदीमा खसेको ट्रिपर अझै फेला परेको छैन। पृथ्वी राजमार्ग अन्तर्गत गजुरी गाउँपालिका 2 चम्बासमा ट्रक सड़कबाट त्रिश्री नदीमा खस्दा चालक र सहचालक दुवैजना बेपत्ता भएका छन्। एक बिहानै मलेखु स्थित बिहानी पेट्रोल पम्प नजिकैबाट होटलबाट चिया खाएर निस्केका चालकले तीव्र गतिमा ट्रिपर चलाएका थिए। 2-4-5-1-4-6 नम्बरको बालुवा बक्ने ट्रिपरले सड़क छेउका 4 प्याराफिट ढाल्दै 25 मिटर तल त्रिश्री नदीमा खसेको थियो। ट्रिपर खसेको पुलबाट तर्दै गएका यात्रुहरूले देखेपछि नजिकको गजुरी स्थित प्रहरीलाई हिजो बिहान खबर गरेका थिए। बेपत्ता हुनेमा 23 वर्षका ट्रक चालक सागर दमाई र सहचालक 21 वर्षका भोजराज थपलिया रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय गजुरीका प्रहरी निरीक्षक कृष्णराज सापोटाले जानकारी दिनुभयो। फोटोसहितको मतदाता नामावली संकनमा नवलप्रासीका नागरिक उत्साहजनक रूपमा सहभागी भएका छन्। निर्वाचन आयोगले साउन 1 गतेदेखि मतदाता नामावली संकन गर्न शुरू गरेपछि जिल्ला निर्वाचन कार्यालयमा दिनहुँ सर्वसाधारणको भीड़ बढ़ेको हो। घुइँचो बढ़ेपछि 6 डेस्कबाट नामावली संकनको व्यवस्था मिलाइएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ। भर्खरै मात्र सम्पन्न भएको स्थानीय तह निर्वाचनमा सहभागी हुन नपाउँदा सर्वसाधारण पछुतो मान्दै मतदाता नामावलीमा नाम लेखाउन पुग्ने गरेका छन्। साउन 16 गतेदेखि सम्बन्धित स्थानीय तहबाट नामावली संकलन हुने भए पनि गाउँपालिका र नगरपालिकाबाट बस्ने रिजर्भ गरेर मतदाता नामावलीमा नाम दर्ता गराउन जानेहरूको संख्या बढ़ेको छ। दैनिक 500 देखि 800 नाम दर्ता गराएको जिल्ला निर्वाचन कार्यालय नवलप्रासीले जनाएको छ। साउन 16 गतेदेखि आफ्नै स्थानीय तहमा अर्थात गाउँपालिका र नगरपालिकामा मतदाता नामावलीमा नाम दर्ता गराउन पाइने व्यवस्था भएको छ। गैंडाकोट नगरपालिकाले पनि साउन 16 गतेदेखि मतदाता नामावलीका लागि नाम दर्ता गराउन सकिने गरी सूचना प्रकाशित गरेको छ। नागढ़ मुगलिन सड़क खण्डमा पहिरोले शास्ती दिएपछि बायो इन्जिनियरिङको कामलाई प्राथमिकता दिएको छ। सड़क खण्डमा पहिरो रोक्न बायो इन्जिनियरिङ गरेर बग्न लागेको माटो तथा चट्टान रोक्ने काम भइरहेको हो। पहिरो जाने क्षेत्रमा भित्तामा पर्खाल लगाउने र बाँस निगालो अमृसो लगायतका वनस्पति तथा घाँस लगाउने काम भइरहेको छ। सड़क खण्डमा बायो इन्जिनियरिङ मार्फत जुट मेटिङ पेसिनेस बेम्बो क्रिब ग्याभिनेट स्टोन रिप्याप ग्रास प्लान्टेशन ग्रास लेयरिङ जस्ता प्रविधि प्रयोग गरेर पहिरो रोकथाम गर्ने काम गरिएको नागढ मुगलिन सड़क आयोजनाका वातावरणविद जनकराज पाठकले बताउनुभयो। नवलप्रासीको गैंडाकोटमा आज 3 दिने बाख्रा पालन तथा व्यवस्थापन तालिम हिजो सकिएको छ। बगैंचा फार्म हाउस रिसोर्ट प्राली बाख्रा स्रोत केन्द्र भेडाबारीको आयोजनामा सहमति संस्था गैंडाकोटमा भएको तालिम समापन समारोहमा गैंडाकोट नगरपालिकाका प्रमुख छत्रराज पौडेलले तालिम लिइसकेपछि व्यवहारमा उतार्न आग्रह गर्नुभयो। उहाँले सही व्यवस्थापन गर्ने हो भने कृषि पेसा तथा बाख्रा पालनबाट पनि राम्रो आमदानी गर्न सकिने प्रशस्त उदाहरण रहेको बताउनुभयो। तालिममा चितवन नलपासी खोटाङ रामेछाप र बैतडी गरी 5 जिल्लाका 20 जना बाख्रा पालक कृषकहरूको सहभागिता रहेको थियो। तालिममा डाक्टर अञ्जय कुमार शाह, गोपाल दुलाल, पशुसेवा कार्यालय राजाका प्रमुख धनेश्वर खनालले प्रशिक्षण दिनुभएको थियो। बगैंचा फार्म हाउस रिसोर्टका अध्यक्ष वीरभद्र आचार्यको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो। स्थानीय खबरमा अब पालो भएको छ आजको सवालको। गैनाकोट नगरपालिकाले हिजो 24 टोललाई 52 मैत्री टोल घोषणा गरेको छ। कार्यक्रममा गैनाकोट नगरपालिकाका प्रमुख छत्रराज पौडेलले नगरपालिकालाई नै 52 मैत्री बनाउन काम तीव्र रूपमा अगाडि बढ़ाइएको बताउनु भएको थियो। उपप्रमुख विश्वकुमारी कणेलले नगरपालिकालाई 52 मैत्री बनाउने अभियानमा सबैको उत्तिकै जिम्मेवारी रहेको बताउनुभयो। विभिन्न वडाका वडाध्यक्ष, टोल विकास संस्थाका अध्यक्षहरूले आफ्ना वडा र टोललाई पूर्ण 52 मैत्री बनाउन कटिबद्धता व्यक्त गरेका थिए। घर परिवारको वातावरण र फोहोर व्यवस्थापनलाई हेरेर न्यूनतम मापदण्ड पूरा गरेको आधारमा हिजो 24 टोललाई 52 मैत्री घोषणा गरिएको हो। एक रिपोर्ट सहकर्मी सृजना नेउरेबाट।
प्रतिभा टोल विकास संस्था, वडा नम्बर 1 मिलन टोल विकास संस्था, 2 मौनाकाली टोल विकास संस्था।
गैंडाकोट नगरपालिकाले बिहिबार 18 वडाबाट विभिन्न 24 टोललाई वातावरण मैत्री टोल घोषणा गरेको छ। घर वरिपरिको वातावरण र फोहोर व्यवस्थापनलाई हेरेर न्यूनतम मापदण्ड पूरा गरेको आधारमा ती टोलहरू वातावरण मैत्री घोषणा भएका हुन्। नगरपालिकाकी वातावरण अधिकृत तृप्ति खरेल:
हामीले आफैले आफ्नो व्यवहारलाई चाहिँ चेन्ज गर्ने चिज हो यो आधारभूत सूचक। जस्तै टोयलेट प्यान हुनु पर्यो, टोयलेटको नजिकै साबुन हुनु पर्यो, होइन, साबुनले हात धुने बानी बसालेको हुनु पर्यो, होइन, घरमा भएका फोहोरहरू चाहिँ कुहिने फोहोर छुट्याएर आफूले व्यवस्थित गर्नु पर्यो र नकुहिनेलाई चाहिँ बाहिर फालेर होइन कि नगरपालिकाको गाडी आएको बेलामा फालिदिनु पर्यो, घर अगाडि बोट बिरुवा राख्नु पर्यो अनि जमिन मुनि चाहिँ पानी परेको बेला पानी चाहिँ वर्षातको पानी चाहिँ सोसेर चाहिँ आफ्नो ग्राउन्ड वाटर रिचार्ज गरेको हुनु पर्यो कि न कि त्यो आएको पानी चाहिँ छानाबाट फालेर चाहिँ सडकतिर फालेको हुनु भएन।
गैंडाकोट क्षेत्रका वार्ड नम्बर 1, 2, 4, 5, 7, 8 र 10 का मध्ये सबैभन्दा धेरै वार्ड नम्बर 5 को 8 टोल वातावरण मैत्री घोषणा भएका छन्। नगरपालिकाले निरन्तर अनुगमन गरेपछि एउटा विद्यालय साइनिङ आवश्यक माध्यमिक विद्यालयलाई पनि वातावरण मैत्री विद्यालय घोषणा गरेको छ।
कुनै बस उहाँहरूले चाहिँ त्यो वातावरण मैत्रीको सूचक फेरि त्यो डिग्रेड हुँदै गयो भने हामीले त्यो ताम्रो पनि खोस्न नगरपालिकाले खोस्न सक्छ। म आउनुभन्दा अगाडि चाहिँ हाम्रो के थियो भने त्यो बेला नियममा पनि थिएन कि कुहिएको फोहोर नकुहिने फोहोर चाहिँ मिसेर चाहिँ जाने भन्ने कुरा थिएन कि होइन, सबै मिक्स गरेर जान्थ्यो कि। तर हाम्रो चाहिँ फागुन 1 गतेबाट चाहिँ कुहिने फोहोर चाहिँ घरमा व्यवस्था गर्नुपर्छ, नगरपालिकाले लाँदैन भनेपछि
गैंडाकोट क्षेत्रका स्थानीय आफ्ना टोल वातावरण मैत्री घोषणा भएपछि खुसी देखिएका छन्। आफूहरूको ओडामा फोहोर व्यवस्थापन भएको र घर वरिपरि रुख बिरुवा भएका कारण वातावरण मैत्री भएको भन्दै खुसी व्यक्त गरेका छन्।
आफ्नो घर बस्ती सबैतिर स्वच्छ अनि हरा भरा सधैँभरि कायम राखिराख्नुलाई र सबैसँग एउटा मित्रताको भाव राखेर अब सबै टोलवासीहरू सबैसँग मित्रताको भाव राख्ने र एक आपसमा वातावरणलाई स्वच्छ पारिराख्ने एउटा कार्यक्रम नै वातावरण मैत्री जस्तो लाग्छ। हामी चाहिँ बेला बखतमा हामी एउटा अभियान नै सञ्चालन गर्ने गरेका छौँ फोहोर मैलाहरू सङ्कलन गर्ने भनेर। त्यसमा नगरपालिकाबाट गाडी पनि जान्छ अनि हामी बेला बखतमा त्यो गाडीमा फोहोर मैलाहरू पठाउने गर्छौँ।
वार्ड नम्बर 10 रत्न राज्य टोलकी सीता पौडेललाई पनि आफ्ना ओडामा केही समस्या अझै भए पनि आफ्नो ओडा वातावरण मैत्री भएकोमा सन्तोष मिलेको छ।
वातावरण मैत्री हुनाले जति पहिला फोहोरहरू जथाभावी फाल्थ्यो अहिले चाहिँ ठाउँ ठाउँमा डस्टबिनको व्यवस्था भएको छ। डस्टबिनको व्यवस्था भएपछि अब स्कुल जान अलिअलि सचेत भएका हुन् कि जस्तो लाग्छ। अब जसरी जथाभावी त्यतै फाल्थ्यो भने खोल्टीमा राखेर निश्चित ठाउँमा फाल्नलाई जुनले देख्यो त्यसले टिपेर डस्टबिनमा फाल्छ। निको पर्दैछ केही मात्रामा छ अलिअलि हल्का, तर हामीले जति त्यसलाई कम गर्न पर्ने थोरै कम भएको छ तर बढी चाहिँ कम भएको छैन।
यता वार्ड नम्बर 2 का निर्वाचित वडा अध्यक्ष ध्रुवराम पौडेललाई भने वातावरण मैत्री घोषणा भएसँगै अब झनै चुनौती थपिए झैं लागेको छ।
मेजर कुरो के हो भने हामीले के चाहिँ सोच्नुपर्छ भने घोषणा मात्रै ठुलो कुराहरू होइन, यसलाई दीर्घकालीन रूपमा यथावत कायम राख्दै अझै बढी त्यसलाई वातावरणीय रूपमा अझै अगाडि कसरी बढाउन सकिन्छ, निरन्तरता कसरी दिन सकिन्छ भन्ने कुरा मेजर कुरा हो। यो एकदम चुनौती पनि हो, यो यसले एउटा हौसला दियो, यो एउटा सिस्टम हो, त्यो सिस्टमभित्र तपाईँहरू आउनुभयो तर कर्तव्य अझै बढ्छ।
2071 साल फागुनबाट गैंडाकोटमा वातावरण मैत्री कार्यक्रमका करोडौंको रकम निकासा भइसकेको छ। गत आर्थिक वर्षमा मात्रै गैंडाकोट नगरपालिकाबाट 1,64,00,000 रकम वातावरण मैत्री कार्यक्रमका लागि खर्च भएको छ। वार्ड नम्बर 3, 6, 9 र 11 देखि 18 सम्मका 11 वडाका कुनै पनि टोल वातावरण मैत्री हुन सकेका छैनन्।
यसै सन्दर्भमा हामीले वातावरण मैत्री टोल घोषणा भएका क्षेत्रका स्थानीयलाई वातावरण मैत्री टोललाई निरन्तरता दिइरहन तपाईँको भूमिका के हुन सक्ला भनेर सोधेका थियौं।
मणिकण्ठ कणेल, वातावरण मैत्री बन्नको लागि आफ्नो टोलमा विभिन्न किसिमका सरसफाइका अभियान हुन जरुरी भयो। सडकको वरिपरि हरिया बोट बिरुवा हुन जरुरी भयो, सडकको सफाई हुन जरुरी भयो। त्यसको लागि खुला दिशा मुक्त क्षेत्र त बन्न परि नै हाल्यो। घरबाट निस्कने, विद्यालयबाट निस्कने, त्यही गरी स्वास्थ्य संस्था निस्कने फोहोरहरूको व्यवस्थापन चाहिँ ठाउँमा हुनु पर्यो। किनारामा भएका हरिया वनस्पतिहरू, बोट बिरुवाहरू, बिहानहरू, बाल बगैँचाहरू यसको लागि जरुरी हुन जस्तो लाग्छ।
मेघना तिवारी, घर पहिला सफा हुनु पर्यो, आँगन सफा हुनु पर्यो, पाउनु पर्यो, अनि चाहिँ तरकारी बारी आफ्नो कनेक्सन तरकारी बारी बनाउनु पर्यो, सुधारिएको चुलो हुनु पर्यो, टोइलेट बाथरुम हुनु पर्यो, टोइलेटमा चाहिँ धारामा साबुन हात धुने पानी राख्नु।
काशीराम मत, बाथरुमबाटलाई त यो सार्वजनिक शौचालयहरू व्यवस्थित हुनुपर्छ। ठाउँ ठाउँमा फोहोर फाल्ने जताततै फोहोरहरू फालिरहेको छ, त्यो पनि व्यवस्थित हुनुपर्छ।
टोलमा सरसफाइ हुनु पर्यो, फोहोरहरू राख्ने निश्चित ठाउँमा कुन कुन जग्गामा राख्ने हो, सडक गलेका कुराहरू कुन स्थानमा राख्ने हो, सब छुट्टा छुट्टा विभाजन गरेर आफ्नो बाटोको खाल्टाखुल्टी पानी नजम्ने बनाउने, सबै कुराबाट योग्य छ भने त्यो खडा
हुन्छ। विष्णु कुमार, सडक गलेकाहरू नै डस्टबिनमा राख्ने, नगर सर्ने नसर्ने जति एउटामा राख्ने, किसाहरूलाई नै छुट्टै राख्ने, अनि जस्तै आफ्नो घरमा चाहिँ थोरैमा पनि पाँचवटा रुख अनिवार्य हुनुपर्ने, नाली व्यवस्थापन त हो, अब नगरपालिकाले अहिलेसम्म व्यवस्था गरेको छैन, त्यो आउला भन्ने छ। तै पनि हामीले नगरपालिकासँग के आशा गरेका छौँ भने डस्टबिन चाहिँ दियोस् भन्ने भएको छ। के भने अझै बजेटले नपुगे पनि व्यक्तिबाट घरबाट भए पनि अलिकति केही पैसा उठाएर भए पनि एउटा घरलाई एउटा दियो भने त्यो सबभन्दा राम्रो।
यसैबीच हामीले वातावरणविद अक्रुरनाथ शर्मालाई एउटा टोल वातावरण मैत्री हुन के मापदण्ड पूरा हुनु पर्दछ भनेर सोधेका छौँ।
टोललाई चाहिँ वातावरण मैत्री गर्दा चाहिँ कम्तीमा नि त्यहाँको 80% घरहरू चाहिँ वातावरण मैत्रीको जुन हाम्रो सूचकहरू पुरा गरेको हुनुपर्ने छ। यसको साथसाथै अरू पनि छन्, त्यहाँ चाहिँ एउटा टोल विकास संस्था चाहिँ गठन गरेर चाहिँ त्यस टोल विकास संस्थाबाट चाहिँ कम्तीमा पनि वर्षको 2% सामूहिक रूपमा चाहिँ साफ सफाई गर्ने गरेको, अनि अर्को भनेको चाहिँ त्यो टोलमा चाहिँ सडक पेटीमा चाहिँ फोहोर नफालेको, साथसाथै त्यो टोल झरेको फोहोर चाहिँ उचित तवरले चाहिँ व्यवस्थापन गरेको, अर्को भनेको चाहिँ त्यो टोलमा चाहिँ हाम्रो जुन नेपाल सरकारले ध्वनि प्रदूषण सम्बन्धी नियमहरू छ त्यो पालना गरेको,
वरिपरिहरू बिरुवा रोप्ने, सरसफाई घर भएको र बाटोमा चाहिँ फोहोर नफाल्ने, फोहोरको वर्गीकरण गर्ने, त्यति मात्र भएर हुन्छ कि ध्वनि प्रदूषण, सडक क्षेत्रमा धुलो धुवाको प्रदूषण पनि ख्याल गर्नुपर्ने हो।
अब घोषणा गर्नको लागि मात्र चाहिँ हाम्रो जम्मा 80% मापदण्डहरू पुरा भएको छन् भने चाहिँ हामीले घोषणा गर्न चाहिँ मिल्छ। सबै किसिमका चाहिँ यसो चाहिँ के भन्छ नौनी केस छ भने चाहिँ जुन हाम्रो नगरपालिकामा जुन कमिटी हुन्छ त्यो कमिटीले चाहिँ हाम्रोमा चाहिँ यो सूचक चाहिँ लागु गर्न चाहिँ उपयुक्त छैन भन्ने ठानेमा त्योलाई चाहिँ छोडिदिन पनि मिल्ने हुन्छ।
अब जस्तो नगरपालिकाले फोहोर वर्गीकरण गरेर नगरपालिकाको गाडीमा पठाइदिने पनि भनेर चाहिँ भन्नुभएको छ, अनि त्यो डम्पिङ साइडै बनाएर फोहोर लगाएर फाल्छ नगरपालिकाले, त्यो ठाउँ चाहिँ कसरी वातावरण मैत्री हुन सक्छ?
अब यस्तो हामी फोहोर मैला व्यवस्थापनको समस्या यहाँ मात्र नगर धेरै ठाउँमा छ, वर्गीकरण गरेका फोहोर हुन्छ नि त्यो प्रत्येक फोहोरलाई चाहिँ भिन्न भिन्न रूपमा उठाएर चाहिँ दुवैलाई छुट्टा छुट्टै रूपमा चाहिँ व्यवस्थापन गर्ने,
त्यसमा अगाडि खुल्ला दिशा मुक्त क्षेत्र घोषणा हुने तर खुल्ला ठाउँमा चाहिँ शौच गर्ने भनेर धेरै कार्यक्रमहरू आलोचना भए, त्यस्तै हो कि यो वातावरण मैत्री कार्यक्रम पनि?
सम्पूर्ण घर परिवार त पछाडि मानिसले चाहिँ हाम्रो अभियान पनि घर परिवार त बढी व्यक्तिगतमा चाहिँ सजग भएर चाहिँ हामीले फोहोर गर्नुहुन्न, फोहोर गर्यो भने नोक्सानी हुने भएको हामीलाई नै हो भन्ने सोचेर चाहिँ व्यक्तिगत तहबाट चाहिँ गर्यो भने सफल हुन्छ। जबसम्म चाहिँ व्यक्तिले चाहिँ यो हाम्रै लागि हो भनेर चाहिँ सोचेनन् तबसम्म त कम्प्लिट रूपमा कुनै पनि प्रोग्रामहरू चाहिँ सफल त हुनै सक्दैन।
एकचोटि घोषणा भइसकेपछि अब त्यो सबैभरिलाई पुग्यो, त्यसपछि अरू मापदण्ड जस्तो धुलो मैलोको कुरा अनि त्यसपछि गएर ध्वनि प्रदूषणको कुरा यो चाहिँ न्यूनीकरण गर्न त्यहाँबाट चाहिँ निर्मूल पार्न पर्छ कि पर्दैन सम्बन्धित वडाले?
यस्तो हुन्छ, अब वडा जब यो घोषणा हुन्छ अनि त्यस पछाडि चाहिँ अब यसलाई चाहिँ कसरी चाहिँ लेभलमा मेन्टेन गर्ने भनेर चाहिँ एक प्रकारको चाहिँ यो फ्रेमवर्क जस्तो हुन्छ, अनि त्यही अनुरूप यो सम्पूर्ण सूचकहरूलाई चाहिँ 80% गरेर 100 पसलमै लान चाहिँ के गर्न सकिन्छ, कुन समयमा कसरी गर्ने भन्ने कुरा चाहिँ त्यो चाहिँ निर्णय गरेर चाहिँ त्यसलाई लागू गर्ने गरिन्छ।
भनेको अब मौखिक कामहरू बैठकहरूका काम मात्र हुन् कि व्यवहारिक रूपमै अनुगमन र अरू काम पनि हुन्छन्?
अनुगमन भनेको पनि अझै सानो हो, हाम्रो अझै उद्देश्य भनेको चाहिँ नभएर पुरै नगरपालिकालाई नै बाटो मेटो घोषणा गर्ने हो। यो भएर चाहिँ बैठकहरू मात्र नभएर चाहिँ यसलाई चाहिँ अझै लार्जर एरियामा चाहिँ लाने गर्ने काम हुन्छ। यो त
आफ्नो टोललाई वातावरणमैत्री बनाउन टोलवासीले व्यक्तिगत शरीरदेखि सड़कसम्मको सरसफाईमा ध्यान दिनुपर्ने वातावरणविद अखुरनाथ शर्माको यो भनाएपछि अब पालो भएको छ व्यापारिक विश्रामको।
के तपाईँलाई स्कुल बोर्डिङ र कलेजका ड्रेसहरू चाहिएको छ?
यदि चाहिएको छ भने सम्झनुहोस् न्यू अभिषेक वस्त्रालयलाई।
हामी कहाँ स्वदेशी तथा विदेशी उच्च स्तरीय ब्रान्डका सटिङ सुटिङका कपडाहरू, सम्पूर्ण स्कुल बोर्डिङ तथा कलेजका ड्रेसहरू, सिरक दस्नाका खोल, पर्दा, साडी, ब्लाउज, कुर्ता सलवार, विभिन्न उत्सव तथा चाडपर्व र विवाह वर्तमानमा चाहिने फेसन अनुसारका सम्पूर्ण कपडाहरू सुपथ मूल्यमा पाइन्छ।
गुणस्तरीय, भरपर्दो र सुपथ मूल्यका कपडाहरूको लागि न्यू अभिषेक वस्त्रालयलाई सधैँ सम्झनुहोस्।
साथै पर्दा, कार्पेट, मेटेस, फोम, चकटी, सिरक दस्ना, फाइबर सिरक र ब्लाङ्केट पनि पाइन्छ।
सम्पर्क न्यू अभिषेक वस्त्रालय तथा होम डेकोर गैंडाकोट कांग्रेस चौक, प्रोपाइटर नारायण गौडेल 9855546692 र रविन्द्र अधिकारी 9855549968।
विश्रामपछि विजय खबरमा यहाँलाई पुनः स्वागत छ। विश्राम अघि हामीले सुनायौं एकै दिन नाग पञ्चमी र जनै पूर्णिमा गैंडाकोटका 24 टोल वातावरण मैत्री घोषणा, भरतपुर 19 को टुङ्गो आइतबार लाग्ने र भिगोटीका कर्मचारीले तलब नपाएको गुनासो। अब पालो भएको छ थाथलोका खबरको। थाथलोका खबर सहित सहकर्मी सरुजा बगाई।
स्वाइन फ्लूबाट स्याङ्जामा एकजनाको ज्यान गएको छ। वालिङ प्राथमिक स्वास्थ्य केन्द्रले बिहिबार पत्रकार सम्मेलन गरेर सचेत रहन सबैलाई आग्रह गरेको छ। पत्रकार सम्मेलनमा स्वाइन फ्लूका कारण वालिङ नौका 49 वर्षका खुम प्रकाश अर्यालको टिचिङ अस्पतालमा निधन भएको जानकारी गराइएको थियो। अर्याल वालिङमा उपचार गरी पोखरा हुँदै काठमाडौँ उपचारका लागि पुग्नु भएको थियो। वालिङ प्राथमिक स्वास्थ्य केन्द्रमा दैनिक 60-70 जना ज्वरोको बिरामी आउने गरेको केन्द्रले जनाएको छ। मुलुककै आकर्षक गुफा, विश्वकै ठूलो शालिग्राम, पञ्चासेताल, मल्लाज दरबार, डहरेको लेक, हम्पालको लेक, महाशिला, पैयुकोट, केबलकार मोड्ने, यान्त्रिक पुल लगायतका आकर्षक स्थल रहे पनि पर्वतमा पर्यटक तान्ने गतिलो साधन नेपालकै अग्लो झोलुङ्गे पुल बन्न थालेको छ। 2054 सालदेखि कुस्मादेखि ग्यादी जोने झोलुङ्गी पुलको कल्पना गरिए पनि 2067 सालमा आएर मात्रै त्यो सम्भव भयो। नेपालकै अग्लो उक्त पुलका कारण पर्यटक बढ्दै जाँदा अहिले त्यो भन्दा अग्ला तथा लामा पुल समेत थपिएका छन्। पर्वतमा कुस्म ग्यादी झोलुङ्गे पुलसँगै थप अग्ला कुस्म कैया र कुस्म मुडकुवा जोड्ने पुल बनेपछि अहिले आन्तरिक पर्यटकको संख्या बढेको गुल्मी सदरमुकाम तमगास बजारमा गए राति भूत प्रेतको दृश्य क्यामेरामा कैद गरिएको विषय अहिले चर्चामा रहेको छ। राति 1:15 तमगासको पुतली बजारमा अर्घखाँची जीप पार्कबाट सोही स्थानका व्यवसायी नेत्र पाण्डे, उनका भतिजा रामु पाण्डे र मदन खत्री लगायतको टोलीले सो दृश्य कैद गरिएको जनाइएको छ। पुतली बजारको भानु चोकमा धेरै बेरसम्म सेतो वस्त्रधारी उभिरह्यो। एकजना मदन खत्री डराएर त्यही ढले। पछि हल्ला भएपछि त्यो दृश्य विलीन भएको बताइएको छ। भूत हो वा के थियो त्यो दृश्य अहिले सदरमुकाम तमगास बजारमा कौतूहलताको विषय बनेको छ। कास्की पोहराबाट लमजुङको कोलासो थार गाउँपालिकाको बालु बाबेसी तर्फ आउँदै गरेको बस दुर्घटना हुँदा 3 जनाको ज्यान गएको छ। रुदी र मादी दोबानको रुदी खोलामाथिको पुल भाँचिएपछि ना 5X6395 नम्बरको यात्रुवाहक बस खोलामा खसेको थियो। रुदी खोलामा डुबेको बसभित्र 2 जना चिया पिएर रहेको र 1 जनालाई खोलाले बगाएको घटनास्थलमा कास्की म्यादी गाउँपालिका 8 का वडा सदस्य सञ्जय गुरुङले जानकारी दिनुभयो।
हात थलोका खबर पछि अब केही स्थानीय खबर। चितवनमा नि पहिलो पटक आयोजन हुन लागेको मिस्टर एण्ड मिस कलेज चितवनको फाइनल प्रतिस्पर्धा भोलि हुने भएको छ। आज कर्मा इभेन्ट्सले हिजो नागरमा पत्रकार सम्मेलन गरी शनिबार 23 जना प्रतियोगिताका बीच फाइनल प्रतिस्पर्धा हुने जानकारी दिएको हो। भरतपुर मेडिकल कलेजले उपभोग गरेको भरतपुर अस्पतालको जग्गाको भाडा नबढेपछि विवाह सुरु भएको छ। 14 वर्ष बितिसक्दा पनि जग्गा भाडा नबढेपछि भरतपुर अस्पतालले ताकाता गरेको छ। पुरानो मेडिकल कलेजलाई जग्गा भाडा बढाउनका लागि सम्झौता पुनरावलोकनको माग समेत अस्पतालले गरेको छ। अस्पतालको तत्कालीन समितिले सम्झौता गर्दा प्रति विघा प्रति वर्ष 1,00,000 भाडा लिने सम्झौता गरे पनि त्यसलाई बढाउने कुनै उल्लेख नगरेपछि सम्झौता पुनरावलोकन गर्न माग गरिएको हो। अब केही छोटा खबर। माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पार्टी विघटन गर्ने प्रस्ताव पार्टीको हेडक्वार्टर बैठकमा राखेको खुलासा भएको छ। 11 पटक अनशन डाक्टर गोविन्द केसीसँग आज सरकारले वार्ता गर्ने भएको छ। प्रदेश र केन्द्रको निर्वाचन दुई चरणमा गर्ने बारे प्रधानमन्त्री शेरबहादुर देउवा र निर्वाचन आयोगबीच छलफल भएको छ। फेल भए पनि आफूलाई स्थायी शिक्षक बनाउन माग राख्दै अस्थायी शिक्षकहरूले पूर्व राजा ज्ञानेन्द्र शाह र नेपाली संघलाई गुहारेका छन्। स्थानीय तहको नयाँ सांगठनिक ढाँचामा गाउँपालिकामा 60 कर्मचारी र नगरपालिकामा 100 कर्मचारी चाहिने गरी सांगठनिक ढाँचा निर्माण गरिएको छ। र मोबाइलमा फोन गरेर अश्लील शब्द बोल्ने दुईजनालाई संखुवासभा प्रहरीले हिजो सार्वजनिक मुद्दा दायर गरेको छ। विजय खबरको अन्त्यमा आइपुगेका छौं। जाँदा जाँदै आजका प्रमुख हाइलाइट्स। आज एकै दिन नागपञ्चमी र रक्षाबन्धन पर्व मनाइँदै आज तराईमा दिदीबहिनीले दाजुभाइलाई राखी बाँध्ने। भैनाकोट नगरपालिकाका 24 टोललाई वातावरण मैत्री घोषणा। साइनिङ मावि वातावरण मैत्री बन्न सफल। निरन्तरताका लागि चुनौती बढेको जनप्रतिनिधिहरूको भनाई।
घोषणा मात्रै ठुलो कुराहरू होइन, यसलाई दीर्घकालीन रूपमा यथावत कायम राख्दै अझ बढी त्यसलाई वातावरणीय रूपमा अझै अगाडि कसरी बढाउन सकिन्छ, निरन्तरता कसरी दिन सकिन्छ भन्ने कुरा मेजर कुरा हो। यो एकदम चुनौती पनि हो।
भरतपुर महानगरपालिका वडा नम्बर 19 मुद्दाको बहस सकियो। आइतबार फैसला आउन सक्ने। गैंडाकोटको भिकुटी काज कारखानाका कर्मचारीले 7 वर्षदेखि तलब पाएनन्। र नयाँगढ़ मंगलिन सड़कमा पहिरो नियन्त्रण गर्न बायो इन्जिनियरिङ। गैंडाकोटमा बाख्रा पालन तथा व्यवस्थापन तालिमको समापन। विजय एफएम 101.6 र इन्टरनेट अनलाइन मार्फत प्रसारण भइरहेको बिहान 6:30 बजेको विजय खबर सकियो। यसपछि तपाईँ विजय ध्वनि सुन्न सक्नुहुनेछ। प्राविधिक साथी समय गैंगलाई धन्यवाद। म पनि बिदा हुन्छु। नमस्कार।